यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीमा परि तीन बालबालिकाको मृत्यु। बझाङलाई बाढ़ी पहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा परामर्श भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। र बुल्गेरियामा गुड़िरहेको बसमा आगलागी हुँदा 46 जनाको मृत्यु। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सात सुरसिङ गाउँको झाँक्री टोलमा आगलागी हुँदा तीनजना बालकको जलेर मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा लागेको आगोमा परि सञ्च तामाङका छोरा 6 वर्षीय मनोज तामाङ, सोही गाउँका सुकुमान तामाङका 5 वर्षीय छोरा मनिष तामाङ र सोही गाउँका साइला तामाङका 5 वर्षीय छोरा दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। हिजो साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्कँदा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढ़ी पहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताउनु भएको छ। बझाङका जनप्रतिनिधिले आज उहाँलाई भेटेर आफ्नो जिल्लालाई बाढ़ी पहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने लगायत माग गरेपछि प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो। गत असोज 31 कार्तिक 2 गतेसम्म अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले बझाङमा ठूलो जनधनको क्षति भएको थियो। भेटमा प्रधानमन्त्री देउवालले सो विपद लगत्तै आफै स्थलगत अध्ययनमा गएको र त्यहाँको अवस्था अवलोकन गरेको बताउनुभयो। प्रधानमन्त्री देउवालाई बझाङ स्थित सबै दलका संघीय र स्थानीय जनप्रतिनिधिहरूले सामूहिक रूपमा भेटेर बाढ़ी पहिरोबाट जिल्लामा भएको क्षतिबारे अवगत गराउँदै आफ्ना विभिन्न मागसहितको ज्ञापन पत्र बुझाउनु भएको थियो। बाढ़ी पहिरोमा परि बझाङमा 31 जनाको ज्यान जानुका साथै बाढ़ी पहिरोले नदी तथा खोला किनाराका हजारौं हेक्टर खेतीयोग्य जमीन बगरमा परिणत भएका छन्। जिल्लाका झण्डै 500 परिवार भन्दा बढ़ीको घरखेत बगाएर उठीवास भएको र 200 भन्दा बढ़ी परिवार सुकुम्बासी भएको जनप्रतिनिधिहरूले जानकारी गराउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेद्वार बन्ने बताउनु भएको छ। चितवन भूमिगत संयोजनात्मक जल सिंचाई आयोजना भरतपुरले भरतपुर महानगरपालिका 27 बुद्ध नगरमा निर्माण गरेको डीप ट्यूबवेल सिंचाई प्रणालीको उद्घाटन गर्नुहुँदै उहाँले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको वाचा पूरा गर्दै आएकोले आगामी निर्वाचनमा पनि चितवन क्षेत्र नम्बर 3 आफ्नो उम्मेद्वारी रहने प्रश्न पार्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले समृद्ध तराई मधेस कार्यक्रम अन्तर्गत आयोजना शुरू भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। 10 राष्ट्रिय महाधिवेशनको तयारी र 5% प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले जारी छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशन व्यवस्थापन उद्घाटन र बन्द सत्र कार्यक्रम प्रतिनिधि छनौट निर्वाचन आयोगको काम लगायतका विषयमा छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। एमालेको महाधिवेशन यही मंगिर 10-12 गतेसम्म चितवनमा हुँदैछ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको 10 महाधिवेशन मंगिर 10-12 गतेसम्म चितवनमा हुँदैछ। चितवन नारायणगढ़को नारायणी किनारामा उद्घाटन सत्र तथा सौराहामा बन्द सत्र गर्ने निर्णय गरेको एमाले महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको जनाएको छ। चितवनबाट संवाददाता शिशिर सिंहको यो रिपोर्ट।
नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशन यही मक्सिर 10, 11 र 12 गते चितवनमा हुँदैछ। महाधिवेशन उद्घाटन नारायणी नदी किनार नारायणगढ़मा हुँदैछ भने बन्द सत्र पर्यटकीय नगरी सौराहामा हुँदैछ। महाधिवेशनको उद्घाटन र बन्द सत्रको कार्यक्रम सम्पन्न गर्नका लागि तयारीको कामहरू धमाधम भइरहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताउनुभयो।
एकदमै तीव्र गतिमा तयारीमा छौ। हाम्रो उद्घाटन सत्र नारायणी किनारमा मञ्च निर्माणको काम हाम्रो मध्य भागमा पुगिसकेका छौ र बन्द सत्र गर्ने सौराहाको 7 स्टारको बाहिर तयारीमा हामी लागिरहेका छौ। 2000+ प्रतिनिधि सहभागी हुनुहुन्छ यो बन्द सत्रमा।
महाधिवेशनको उद्घाटन कार्यक्रममा एमालेका नेता कार्यकर्ता तथा शुभेच्छुक सहित 5 लाख भन्दा बढीको सहभागिता रहनेछ। कार्यक्रमको प्रचार प्रसारको काम धमाधम भइरहेको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो।
यसको जुन प्रचार प्रसार काम छ, हामीले लक्ष्य अनुसार 5 लाख जनसमुदायलाई हामीले नारायणी नदी किनारमा सहभागी गराउने पार्टीको घोषित लक्ष्य अनुरूप सम्पूर्ण जनसमुदायको बीचमा यो महाधिवेशनका विषयहरूलाई प्रचार सामग्रीहरूलाई सूचनाहरूलाई सबै ठाउँ पुर्याउने सबभन्दा महत्वपूर्ण काम हो। त्यो काम निरन्तर रूपमा विभिन्न संचार माध्यमहरू र पार्टीका विभिन्न इकाइहरू मार्फतबाट भइराखेको छ।
महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनार र बन्द सत्र स्थल सौराहामा पनि तयारीलाई तीव्रता दिएको एमाले केन्द्रीय सदस्य तथा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले बताउनु भयो।
दशौं राष्ट्रिय महाधिवेशनको स्थल निर्माण गरिरहेका छौं, विशेष गरी मञ्च निर्माण गरिरहेका छौं। एक गतेबाट शुरू भएको हाम्रो मञ्च अहिले अब पर्सेन्टेजको हिसाबमा भन्ने हो भने लगभग 40% काम सिद्धिसकेका छ। सौरामा पनि अब साइड बाई साइड काम भइरहेको छ। त्यहाँ पनि स्टेज सँगसँगै हलै निर्माण गर्नुपर्ने, हल भित्र चाहिँ सामग्री जुटाएर निर्वाचन प्रयोजनका निमित्त, निर्वाचन प्रक्रियाका निमित्त स्थान पनि निर्धारण गर्नुपर्ने भएको हुनाले त्यो पनि हामी काम गरिरहेका छौं।
महाधिवेशन स्थल निर्माणको लागि अत्यन्त तीव्रताका साथ काम अगाडि बढेको र कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न हुने नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज तथा महाधिवेशन अनुगमन समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिनुभयो।
जनसहभागिताका निमित्त गाउँ गाउँमा कार्यकर्ताहरू पनि व्यापक रूपमा जुटिराख्नु भएको छ। महाधिवेशन बाहिरबाट अनुमान गरे भन्दा निकै भव्य हुने हामीले अनुमान गरेका छौं।
नेकपा एमालेको चितवनमा हुने दशौं महाधिवेशन सोचे भन्दा पनि भव्य हुने आयोजकले बताएका छन्। शिशिर सिमखडा, रेडियो नेपाल, चितवन।
नेकपा एमालेको महाधिवेशन तयारी अन्तिम चरणमा, यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय, राष्ट्रिय जनगणना 2078 अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब 80% गणना सम्पन्न भएको छ। गत कार्तिक 25 गतेदेखि शुरू भएको मूल जनगणना यही मंगिर 9 गते सकिँदैछ। जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नामखा गाउँपालिका 6 लिमीमा जनगणना सम्पन्न भएको छ। निर्धारित समय अगावै स्थानीय गणकले विवरण संकलनको काम सकेको बताइएको छ। सड़क मरमतका लागि तानछिन तमघा सड़क खण्ड दैनिक 12 घण्टा बन्द हुने भएको छ। तानछिन तमघा सड़क खण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्नका लागि 15 दिन सड़क बन्द हुने भएको हो। सड़क डिभिजन कार्यालयले मंगिर 8 गतेदेखि मंगिर 22 गतेसम्म दैनिक बिहान 11 बजेदेखि 4 बजेसम्म र बेलुकी 9 बजेदेखि बिहान 4 बजेसम्म बाटो बन्द गर्ने जनाएको छ। उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारी साधनलाई सञ्चालन गर्न नदिने सड़क डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो। नेपालको शैक्षिक प्रणालीमा थपिँदै गएका नयाँ र आधुनिक विषयको पढ़ाई छाडेर गुरूकुल तथा संस्कृत पाठशालामा पढ्न रूचि राख्ने विद्यार्थीहरूको संख्या बढ़ेको पाइएको छ। उच्च शिक्षा अध्ययनपछि पनि नेपालमा सहजै रोजगारीको अवसर नपाइनुका साथै चलिआएको परम्परा जोगाउन अंग्रेजी छाडेर संस्कृतको अध्ययन रोजेको विद्यार्थीहरू बताउँछन्। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
निजी विद्यालयहरूमा महँगो शुल्क तिरेरै भए पनि डाक्टर, इन्जिनियर तथा पाइलट बन्ने सपना धेरै विद्यार्थीको हुने गर्छ। तर पछिल्लो समय कतिपय विद्यार्थीहरू भाषिक संरक्षणका साथै परम्परा र संस्कृति जोगाउन भन्दै अन्य विषय छोडेर संस्कृत पढ्न थालेका छन्। सिन्धुली पाठशाला बोर्डिङ स्कूलमा कक्षा 5 पढ्नुभएका समीर दाहाल दुम्जामा रहेको आदिलिङ्गे कुशेश्वर वैदिक गुरूकुलममा कक्षा 6 पढ्न भर्खरै भर्ना हुनु भएको छ। उहाँ अंग्रेजी पढ्न छोडेर यसकारण संस्कृत पढ्न आएको बताउनुहुन्छ।
संस्कृत भनेको राम्रो भाषा हो, पहिलेदेखि चलिरहेको परम्परा हो।
काठमाडौँको पुरानो संस्कृत मावि दरबार हाई स्कूलमा पनि नयाँ भर्ना हुन आउनेहरू अधिकांश निजी विद्यालयकै रहेका छन्। विद्यालयको क्षमता 350 भए पनि हाल विद्यालयमा 400 विद्यार्थी अध्ययनरत रहेका छन्। संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारी संस्कृत पढ्न आउनेहरू धेरै भएको र शीर्ष क्षमता नभएका कारण भर्ना गर्न नसकिएको बताउनुहुन्छ।
350 हो हामीले राख्ने ठाउँ अनुसारको, हामीले अलिकति थपेर 400 हालेका छौँ। यहाँभन्दा बढी हाम्रो फेक्ने अवस्था छैन, खाली भयो भने हामी भर्ना लिने हो।
काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा करिब 50 संस्कृत विद्यालय सरकारी तवरबाट सञ्चालित छन् भने अन्य स्रोतबाट सञ्चालित गुरूकुलहरू पनि प्रशस्तै रहेका छन्। कास्की, झापा, सुर्खेत, बागलुङ, धादिङ, चितवन लगायतका जिल्लाका संस्कृत विद्यालय र गुरूकुलहरूमा पनि निजी विद्यालय छोडेर आउने विद्यार्थीहरू वर्षेनी बढेको विद्यालयहरूले जनाएका छन्। अंग्रेजी माध्यमको पढ़ाई छाडेर किन आउँछन् त संस्कृत पढ्न विद्यार्थीहरू? पुनः संस्कृत माविका प्रधानाध्यापक अधिकारी।
विद्यार्थीहरू त्यता पनि जान पाउने, भोलि संस्कृततिरै पनि रहन सक्ने भएको कारणले गर्दा बुझ्ने विद्यार्थी हाम्रोमा आएका हुन्। नयाँ भर्ना 70-80 होला, 80% गरिरहेकै छन्।
संस्कृत विषय अन्य विषय भन्दा फरक भए पनि विद्यालय र गुरूकुलहरूमा निशुल्क पढ्न पाइन्छ। रोजगारीको सहज अवसर नपाउने गरेका कारण पनि संस्कृत पढ्न चाहनेहरू बढेका छन्। संस्कृत विद्यापीठ तथा गुरूकुलहरूमा संस्कृत बाहेक अंग्रेजी, गणित र विज्ञान विषयको पनि पठन पाठन हुने गरेको छ, जसले गर्दा संस्कृत पढेपछि अन्य विषय पढ्न पनि सकिन्छ। आदिलिङ्ग कुशेश्वर वैदिक गुरूकुलमका प्राचार्य नारायण घिमिरे संस्कृतको महत्व बुझेर नै विद्यार्थीहरू सुविधा सम्पन्न विद्यालयहरूको पढाइ छोडेर गुरूकुलहरूमा आउने गरेको बताउनुहुन्छ।
संस्कृत प्रतिको आकर्षण र अब साधारण विद्यालयहरूबाट चाहिँ पछि के गर्ने भन्ने स्थायित्व नहुँदाको परिणाम बुझ्छु मैले। अभिभावकहरूले पनि केही बुझ्नु भएको छ, यो राम्रै शिक्षा हो भन्ने लागेर नै यहाँ पठाउनु भएको होला।
त्यसो त संस्कृतको पढाइ नेपालमा मात्र सीमित नभई विश्वका धेरै विद्यालय र विश्वविद्यालयहरूमा पनि हुने गरेको छ। विश्वमै पुरानो भाषाका रूपमा चिनिने संस्कृत माध्यमको पढाइमा पछिल्लो पुस्ताको आकर्षण बढ्नुले पनि संस्कृतको महत्व बढ्दै गएको बुझ्न सकिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। यसपटक मंगिरको पहिलो सातामा नै जनकपुरमा बाक्लो कुहिरो लाग्न थालेपछि हवाई उडान प्रभावित हुन थालेको छ। हिजो दिउँसोदेखि बाक्लो कुहिरो लागेर मौसममा खराबी आएपछि जनकपुर काठमाडौँ तथा काठमाडौँ जनकपुर हवाई सेवा प्रभावित बनेको छ। बिहानदेखि उड्ने उडान दिउँसो 1 बजी मात्र सफल भएको नेपाल नागरिक उड्डयन कार्यालय जनकपुर धामले जनाएको छ। विमान अवतरणका लागि चाहिने भिजिबिलिटी नभएका कारणले दिउँसो 12 बजेपछि मात्र विमानस्थल खोलिएको कार्यालयले जनाएको छ। लगातार रूपमा बाक्लो कुहिरो लाग्यो भने तेलहन तथा दलहन बालीमा क्षति पुग्ने अवस्था रहेको पनि कृषि ज्ञान केन्द्र धनुषाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। पूर्वी युरोपेली मुलुक बुल्गेरियामा गुडिरहेको बसमा आगलागी हुँदा कम्तीमा 46 जनाको मृत्यु भएको छ। बुल्गेरियाको राजधानी सोफियाबाट दक्षिण पश्चिममा पर्ने बोस्नेक गाउँमा बिहान 2 बजे दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दुर्घटनामा थप 7 जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बीबीसीले उल्लेख गरेको छ। आगलागीको कारण हालसम्म पत्ता नलागे पनि उक्त बस सड़कको बारमा ठोकिएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। बस टर्कीको इस्तानबुलबाट नर्थ मेसिडोनियाको स्कोब्ज जाँदै गरेको अधिकारीहरूले बताएका छन्। र भारतको प्रति आतंकवाद निकायले कश्मीरका एक गण्यमान्य अधिकारकर्मीलाई पक्राउ गरेको छ। खुराम परवेजलाई आतंकवादी गतिविधिमा आर्थिक सहयोग गरेको र षड्यन्त्र रचेको आरोपमा आतंकवाद विरोधी कानून अन्तर्गत पक्राउ गरिएको हो। सो कानूनमा जमानतमा छाड्न मिल्ने समेत व्यवस्था छैन। परवेजलाई उनकै घरबाट पक्राउ गरिएको थियो। पक्राउलाई लिएर अन्तर्राष्ट्रिय समुदायले भारतप्रति आक्रोश व्यक्त गरेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीमा परि 3 बालकको मृत्यु। बझाङलाई बाढ़ी पहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा परामर्श भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। र बुल्गेरियामा गुड़िरहेको बसमा आगलागी हुँदा 46 जनाको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।